दिल पे लेने वाली सूरतें। अब दोबारा तिलावत सुना है, थोड़ी सी शुरू की 9 आयतों की तिलावत सुना दे, क्योंकि मैंने इतनी बोझल बातें की है ना, तो मुझे भी रिलैक्सेशन चाहिए, आपको भी, ताकि अब हम कुरान के हुसन को जज्ब करें। शुरू करेंगे।
بسم الله الرحمن الرحيم حاميم تنزيل الكتاب من الله العزيز العليم غافر الذنب وقابل التوب شديد العقاب ذي الطول لا إله إلا هو إليه المصير ما يجادل في آيات الله إلا الذين كفروا فلا يغررك تقلبهم في البلاد كذبت قبلهم قوم نوح والأحزاب من بعدهم وهمت كل أمة برسولهم ليأخذوه وجادلوا بالباطل ليدحضوا به الحق فأخذتهم فكيف كان عقاب وكذلك حقت كلمة ربك على الذين كفروا أنهم أصحاب النار الذين يحملون العرش ومن حوله يسبحون بحمد ربهم ويؤمنون به ويستغفرون للذين آمنوا ربنا وسعت كل شيء رحمة وعلما فاغفر للذين تابوا واتبعوا سبيلك وقهم عذاب الجحيم ربنا وأدخلهم جنات عدن التي وعدتهم ومن صلح من آبائهم وأزواجهم وذرياتهم إنك أنت العزيز الحكيم وقهم السيئات ومن تق السيئات يومئذ فقد رحمته وذلك هو الفوز العظيم
يعني سورت میں آپ عرشیوں کا فرشیوں سے تعلق بھی دیکھیں گے۔ شروع کرتے ہیں بسم اللہ الرحمن الرحیم۔ حامیم، حامیم حروف مقطعات ہے۔ کچھ لوگوں نے اس میں بحث کی کہ یہ اللہ کا نام ہے کچھ اور ہے، تو ہم یہاں وہی کہیں گے کہ اللہ عالم بھی مرادی ہی۔ حروف مقطعات پہ زیادہ بات نہیں کرنی چاہیے، کیونکہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی یہی تعلیمات ہیں۔ تنزیل الکتاب من اللہ العزیز العلیم، نازل کیا جانا ہے اس کتاب کا اس اللہ کی جانب سے جو زبردست ہے اور صاحب علم ہے۔ محسوس کریں جملوں کو، یہ فقیر کی صدا نہیں ہے، یہ بہت بڑے بادشاہ کا کلام ہے۔ تنزیل، یہ بھی نہیں کہا کہ نازل کیا، تنزیل تفعیل کا باب ہے، اور آپ کو ان صورتوں میں تفعیل باب سے بہت کچھ ملے گا۔ تقریر، تفعیل، تنزیل، ایسے لگتا ہے ایک ردھم ہے۔ کس طرح اللہ تعالیٰ ذہنوں کو تیار کرتا ہے کہ یہ جو کلام تمہیں پیش کیا جا رہا ہے یہ معمولی ہستی کا نہیں ہے، تم اس محمد صلی اللہ علیہ وسلم کو کیا سمجھتے ہو؟ غریب مکہ، یتیم مکہ، اس کی زبان سے ہے، اس لیے تمہیں اچھا نہیں لگ رہا، حالانکہ یہ تنزیل اتارا ہوا ہے کس کا؟ العزیز کا، العلیم کا۔ غالب اتنا ہے کہ تمہیں پکڑے اور ایک منٹ میں مسل کے رکھ دے، علیم اتنا ہے کہ تمہارے دلوں میں جو خیالات آتے ہیں اس کو یہ بھی پتہ ہے۔ اللہ کی صفات، آگے آپ دیکھیے گا کہ جو صفات آ رہی ہیں ان سب کو ہم بعد میں دیکھتے ہیں، پہلے میں چند آیتیں آگے تک پڑھ دوں تاکہ آپ ان کا حسن دیکھیں کہ اللہ تعالیٰ نے مکہ والوں کو اور آج والوں کو کس طرح اپنی صفات سے ڈرایا۔ آپ نوٹ کیجئے گا، بلکہ اس سورت کے شروع میں لکھ لیں، جتنی صفات اللہ تعالیٰ کی آئیں گی اس کو ترتیب سے لسٹ بنانی ہے آپ نے۔ تو پہلی کیا آ گئی؟ اللہ، پھر العزیز، پھر العلیم، اور اب غافر الذنب وقابل التوب شدید العقاب ذی الطول۔ پوری آیت میں دیکھیے اللہ کی صفات ہیں ابھی تک۔ وہ اللہ کون؟ جو بخشنے والا ہے گناہوں کو، غافر، غفرہ سے چھپا دیتا ہے، اور غفرہ عربی میں کہتے ہیں سترو مال وقایا، چھپانے کے ساتھ بچانا بھی. نہ صرف یہ کہ ہمارے گناہوں کو چھپائے گا قیامت کے دن، بلکہ ہمیں دنیا میں بچا بھی لیتا ہے. اور اسی سے اللہ تعالیٰ کا نام الغفور اور الغفار بھی ہے. اور غافر تو سمپل لفظ ہے. کس کو؟ ذنب کو. ذنب کا لفظ دیکھیے، ذال نون با، مسٹیکس انگلش میں، ذنوب اس کی جمع ہے. ذنب کہتے ہیں ٹیل کو، دم، جانور کے پیچھے جو دم لگی ہوتی ہے نا، اس کو ذنب کہتے ہیں، اس سے جان نہیں چھٹتی. اسی طرح ذنب وہ گناہ ہے جن سے انسان کی جان نہیں چھٹتی. ہمارے ساتھ گناہوں کی دم لگی ہوئی ہے، چاہے بچنے کی کوشش کریں، جتنی بھی کریں گے پھر بھی کہیں نہ کہیں کوئی نہ کوئی گناہ تو کر کے ہی آ جائیں گے. تو اللہ کی ذات غافر و ذنب ہے، کیسے؟ وہ ہمارے گناہوں کو چھپاتی بھی ہے اور ہمیں ان گناہوں سے بچاتی بھی ہے. ہے کوئی ذات ایسی جو ہمارے گناہوں کے ساتھ ایسا معاملہ کرے؟ آج دوسروں نے تو کہہ دیا کہ جا کے پریس کے سامنے گناہ کھول دو. اللہ کہتا ہے تمہیں کسی مولوی کے پاس جا کے اپنے گناہ بتانے کی ضرورت نہیں، تم تو نبی اور ولی پیغمبر کے پاس بھی نہ آؤ، بلکہ کیا کرو، میرے دامن رحمت میں پناہ لو اور مجھ سے کہو میں تمہارے گناہوں کو معاف کر دوں گا. یہ کیفیت اگر انسان محسوس کرے نا، تو یقین کرے واقعی اللہ اپنا لگتا ہے. جو گناہ کے بعد جا کے اللہ کے دامن رحمت میں رونا اور اس سے کہنا اللہ بس کر تو آئی، اب تو بچا لے، ہو تو گیا بچ نہیں سکی، بس تو بچا لے. اور اس وقت پھر جو اللہ کا پیار بندے کو محسوس ہوتا ہے، حدیث میں بھی آتا ہے کہ قیامت کے دن اللہ تعالیٰ ایک بندے کو بلائے گا اور اس کے گناہ اس کو دکھائے گا، پھر اس کے بعد اللہ تعالیٰ اس کو اس طرح اپنی آغوش میں لے لے گا. امیجینیشن میں آتا ہے کہ جیسے کوئی چادر میں کسی کو چھپا لے، اور اللہ تعالیٰ اس کو بالکل اپنے قریب کر کے کہے گا کہ جا، میں نے دنیا میں بھی تیرے گناہوں کو چھپایا تھا، آج بھی چھپاتا ہوں. ستر تو، میں نے تیرے گناہ کل چھپائے، آج بھی چھپاتا ہوں، اور کسی کو کانوں کان خبر نہیں ہوگی، اور چھپا کے اس کا حساب ہوگا. اللہ تعالیٰ ہمارے بھی گناہوں کو چھپا دے، اللہ ہمیں بھی معاف کر دے. اس میں اشارہ ہے کہ اللہ تعالیٰ اس پر قادر ہے کہ کسی بندے کا گناہ بغیر توبہ کے بھی معاف کر دے، اور توبہ کرنے والوں کو معافی دینا یہ اس کا دوسرا وصف ہے، اس کی ذات ہے. یاد رکھیے کہ گناہوں کی مختلف قسمیں ہوتی ہیں. کچھ کبائر ہیں، کبائر خود بخود معاف نہیں ہوتے، اس کے لیے توبہ کی ضرورت ہوتی ہے. اس لیے انسان کو دعائیں سکھائی گئیں، اللہم اغفر لی ذنبی کلہ دقہ وجلہ اولہ وآخرہ. سجدے کی دعا میں اللہ کے نبی یہ دعا پڑھا کرتے تھے. اس طرح سے عید الاستغفار ہے، اللہم انت ربی لا الہ الا انت خلقتنی وانا عبدک وانا علی عہدک ووعدک ما استطعت. آتی ہوگی آپ سب کو بھی، جس میں انسان اللہ سے عہد باندھتا ہے کہ اللہ میرے گناہوں کو معاف کر دے، چھپا لے. پھر اسی طرح آپ دیکھیے کہ ہمارے گناہ اللہ کیسے معاف کرتا ہے. سب سے پہلی بات ہے کہ کچھ گناہوں کو تو اللہ ایسے ہی معاف کر دیتا ہے، جیسے جسم سے بال جھڑتے رہتے ہیں، درختوں سے پتے جھڑتے رہتے ہیں، ہمارے گناہ معاف کر دیتا ہے اللہ. ہمیں پتہ ہی نہیں چلتا، کیونکہ ہم پڑھ چکے ہیں 12ویں پارے کی پہلی آیت میں کہ اگر اللہ تمہیں تمہارے ہر گناہ پہ پکڑے تو اس زمین پر ایک چلتا پھرتا بندہ نہ چھوڑے. انسان تو انسان، کوئی جانور بھی نہ زندہ رہے انسانوں کے گناہوں کی وجہ سے. لہٰذا اللہ تعالیٰ خود بخود معاف کرتے ہیں. پھر اس کے بعد دوسرے درجے پہ اللہ غافر کیسے بنتے ہیں؟ کہ ہم سے کچھ نیکیاں کرواتے ہیں. حدیث میں آتا ہے کہ نیکیاں گناہوں کا کفارہ ہے. پھر نمازیں، ایک نماز سے دوسری نماز گناہوں کا کفارہ ہے. پھر اس کے بعد اگلا درجہ ہوتا ہے، اللہ سبحانہ تعالیٰ ہم پہ کوئی بیماری ڈال دیتے ہیں، تکلیفیں، بیماریاں جو ہے نا، یہ کفارات ہیں، مکفرات کہہ لیجئے، یعنی یہ ہمارے لیے کفارے بنتے ہیں. اسی طرح سے وضو کرنا، حدیث میں آتا ہے کہ جب انسان وضو کرتا ہے اس کا پانی جسم کے جس جس حصے سے گرتا ہے اس کے گناہ معاف ہو جاتے ہیں، حتیٰ کہ ناخنوں کے نیچے کے گناہ معاف ہو جاتے ہیں، حتیٰ کہ پلکوں کے نیچے کے گناہ جھڑتے ہیں. کبھی سوچئے، اتنی ڈیپتھ سے تو ہم نے کبھی سوچا بھی نہیں کہ ہم گناہ کرتے ہیں کہ نہیں. اسی طرح ایک روایت میں آتا ہے کہ بخار کو برا نہ کرو، اس میں بندے کے گناہ ایسے جھڑتے ہیں جیسے خزاں میں درختوں کے پتے جھڑتے ہیں. پھر اسی طرح حج اور عمرے سے، جب انسان کوئی نیکی کرتا ہے اللہ سبحانہ تعالیٰ اس کے گناہوں کو معاف کرتا جاتا ہے، اور ایک کے بعد دوسرا، دوسرے کے بعد تیسرا. اللہ تعالیٰ بہانے ڈھونڈتا ہے، ہماری زبان میں اگر ہم کہیں تو، ہمیں معاف کرنے کے. دل میں خیال ڈال دیتا ہے کہ اٹھو گناہ معاف کراؤ، اٹھو میں معاف کرنے والا ہوں، میں توبہ قبول کرنے والا ہوں. तुम मुझे नाराज करके खुश रह नहीं सकते। तो वही बात जो पिछले सबक में भी पढ़ी थी कि कुल या इबादी अल्लज़ीन असरफू अला अन्फुसिहिम, अपने नफ्सों पे जुल्म करने वालों गुनाहों को छोड़ दो। और याद रखिए कि जितना ज़्यादा हम अपने गुनाहों को खुद याद रखेंगे उतनी जल्दी हम गुनाहों को छोड़ेंगे। जब हम गुनाह को गुनाह नहीं समझते ना तो फिर हम उसको छोड़ते भी नहीं हैं। रिवायत में आता है कि तुम समंदर के झाग के बराबर गुनाह लेकर आ जाओ, अल्लाह तुमसे अपनी रहमत लेकर मिले तो वो तुम्हारे सब गुनाह माफ़ कर दे। फिर वो हदीस भी आपने कई बार सुनी है कि एक शख्स को सहरा में अपनी ऊँटनी खोने पे जो गम होता है, परेशान है, दुखी है, और जब ढूंढ ढूंढ के सोया, उठा तो ऊँटनी अपने सामान के साथ वहाँ मौजूद है, तो खुश होके कहता है कि मेरे रब तू मेरा बंदा, मैं तेरा रब हूँ। खुशी में शिरकिया लफ्ज़ निकल गए। लेकिन अल्लाह कहते हैं, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जितनी इसको खुशी हुई अपनी भटकी हुई ऊँटनी को वापस देकर, अल्लाह को अपने भटके हुए बंदे को वापस आता देकर इससे ज़्यादा खुशी होती है। हम कब अल्लाह को खुशी देंगे? अल्लाह हमारा रास्ता देख रहा है। गोया कि आप कह लीजिए, अपने गुनाहों को छोड़ना अल्लाह को खुशियाँ देना, खुशियाँ बांटने वाला वो आपकी किसी अदा से खुश हो जाए। किसी को गुनाह छुड़ाना हो कितना प्यारा तरीका है उसको बता सकते हैं, तुम अल्लाह को खुशी देना चाहते हो फिर यह हदीस सुना दें, फिर आप देखेंगे कैसे फ़ायदा होगा। और जितना ज़्यादा भी करेंगे गुनाह उतनी तौबा करेंगे, अल्लाह ताला माफ़ कर देगा। एक बार नहीं, दो बार नहीं, बार बार करें। एक रिवायत में आता है कि 70 बार भी तौबा करने वाला गुनाह के बाद तौबा कर लेता है तो वो इसरार करने वाला नहीं है। अल्लाह सुब्हानहु तआला बेशक वो गफ्फार भी है और कहार भी है, इसलिए उनको ज़रूरत है। आप देखिए कि मुशरिकीन मक्का को कौन सी चीज़ तौहीद से रोकती थी? गुनाह रोकते थे, छोड़ना नहीं चाह रहे थे, अंदेशे थे, खौफ थे। तो अल्लाह कह रहे हैं ग़ाफ़िर अज़्ज़म्बी, गुनाहों को मैं माफ़ कर दूंगा, तुम फिक्र नहीं करो, चलते जाओ, बस चलते जाओ, मैं तुम्हारी मदद करूँगा। और सूरत हिजर आयत 49 से 50 में भी हम पढ़ चुके, नब्बी इबादी अन्नी अनल ग़फ़ूरुर रहीम, मेरे बंदों को खबर दे दो कि बेशक मैं बख्शने वाला और मेहरबान हूँ। लेकिन याद रखो, वन्ना अज़ाबी हुवल अज़ाबुल अलीम, इसके साथ साथ मेरा अज़ाब भी नहायत दर्दनाक है। तो अल्लाह की हर सिफत क्या है? एक्सट्रीम पे। अल्लाह सुब्हान ताला ने कोई काम भी अधूरा नहीं किया। अल्लाह ताला जो काम करता है बड़े प्यार से करता है, इसीलिए फरमाया ग़ाफ़िर अज़्ज़म्बी, गुनाहों को माफ़ करने वाला, वक़ाबिल तौब, कबूल करने वाला। काबिल कौन शख्स होता है? हम कहते हैं काबिल कौन है जो बहुत पढ़ा हुआ है? कहते हैं ना आपका बच्चा बड़ा काबिल है, ऐसे ही कहते हैं ना। हमारे जहन में आता है कि इंसान ऐसे ही काबिल हो जाता है, पैदाइशी काबिल था। हालांकि आज इसके रूट में जाके देख लीजिए, काबिल कबूल करने वाला। तो कोई बच्चा या बड़ा काबिल कब बनता है? जब बहुत सारी चीज़ों को कबूल करता है। स्कूल गया तो उसको कबूल किया, पढ़ने को कहा तो पढ़ने को कबूल किया, याद करने को कबूल किया, फिर काबिल बना। अल्लाह किस चीज़ को कबूल करता है? अत्तौब, तौबा को, तुम्हारी तौबा को कबूल करता है। पहले गुनाहों को छुपाता है, फिर जब तुम चुपके से तौबा भी करते हो तो उसको भी कबूल करता है। कभी आवाज़ नहीं लगाता कि छोड़ो मैंने नहीं करना, मैं नहीं करूँगा तुम्हारी तौबा कबूल, फ़ौरन करता है। और हम पीछे पढ़ चुके हैं, मैं युजीबुल मुस्तर इज़ादा हूँ, पुकारों को सुनता है। शदीद इल्क़ाब, देखो सज़ा देने में बड़ा सख्त है। उसकी ये भी खूबी नज़र में रखो, कहते हैं ना कि उसकी एक खूबी पे नज़र रख के ना गुनाह करो, दूसरी तरफ उसकी पकड़ भी बहुत सख्त है। और इक़ाब कहते हैं पीछे आने वाला, अकिब से, ये जो हमारी एड़ियाँ उनको क्या कहते हैं? अकिबेन, तो पाँव के पिछले हिस्से में होती है ना। तो इक़ाब कहते हैं वो सज़ा जो गुनाह के पीछे आए और शदीद है वो। और क्या? ज़िद तौल, बहुत कुदरत वाला है। तौल का लफ्ज़ कम इस्तेमाल होता है ना हमारे कल्चर में, हम इसको ज़्यादा नहीं समझते। तो तौल को थोड़ा समझिए, फराखी और तवंगरी, यानी वही फराखी और तवंगरी देने वाला है। बास कहते हैं कि इसका मानी इनाम भी है और तफद्दुल, फजीलत। मुराद क्या है कि अपने बंदों पर इनाम करने वाला और फजल फरमाने वाला है। अल्लाह की ज़ात अपने बारे में इतनी खूबियाँ बयान करती है, हम कभी सोचें कि अल्लाह क्या कुछ है। आप देखिए, सबसे पहले ज़बरदस्त गालिब, ठीक है, इसका फ़ैसला किसी के हक़ में नाफिज हो जाए तो हो के रहता है, कोई उसके फ़ैसलों को बदल नहीं सकता। कोई इसके साथ मुकदमा लड़के जीत नहीं सकता, कोई इसकी गिरफ्त से बच नहीं सकता, कोई इसके फरमान से मुंह फेर कर कामयाबी की तवक्को रख नहीं सकता। तो मक्का वालों, आज तुम उसके रसूल से झगड़े कर कर ये उम्मीद रखते हो कि तुम उसे नीचा कर दोगे, हरगिज़ नहीं। वो अल अज़ीज़ का बंदा है, वो ग़ालिब है। फिर देखिए दूसरी सिफत, अल अलीम, सब कुछ जानने वाला। अब आप ये सारी सिफात का खुलासा लिख रहे हैं इस वक्त, सब कुछ जानने वाला। कोई क्यास और गुमान की बुनियाद पे ये बात नहीं करता, बल्कि इल्म की बुनियाद पे फैसले करता है। उसको हर बात की खबर है, तुम्हारे दिलों के अंदर क्या है, तुम क्या चीज महसूस करते हो, क्या करते हो तुम, उसको सब कुछ पता है। वो किस चीज का आलिम है? पहली बात है, उसको हमारे करतूत पता है, हमारे दिल पता है, जो अमल करते हैं उसको ये भी पता है किस दिल से करते हैं। फिर अलीम इस बात का है कि उसको पता है मेरे बंदों की फलाह किस चीज में है, मैं कैसी शरीयत बनाऊं, क्या असूल दूं, क्या कवानीन बनाऊं, उसको इस बात का खबर है। उसने ऐसे ही शरीयत नहीं बना दी जज्बात में आकर। और उसको ये भी पता है कि जब कोई हिदायत को कबूल ना करे तो खुद को तबाही के रास्ते पे ले जाता है। इंसान तो इंसान, किसी मखलूक की छोटी सी हरकत उससे छुपी भी नहीं है, हत्ता कि नीयतों और इरादों को जानता है। इंसान किसी बहाने उसकी सजा से बच नहीं सकता। फिर देखिए तीसरी सिफत, गुनाहों को माफ करने वाला और तौबा कबूल करने वाला। ये उम्मीद और रग़बत दिलाने वाली सिफत है। और ये क्यों यहां रखी कि अब तक जो लोग सरकशियां करते रहे वो मायूस ना हो। देखिए इस आयत को सुनकर गुनाह नहीं करने, गुनाह छोड़ने हैं। बस लोग जब अल्लाह ताला की गफ्फारी की बात सुनते कहते चलो फिर खुली छुट्टी है ना गफूर, नहीं। पिछली जिंदगी में जो किया, यहां एक छोटी सी बात दिल में अल्लाह ने डाली है, नोट कर लीजिए अलग से। गुनाह जब कर चुके थे, आज उस स्टेज पे हैं कि उसका एहसास हो गया, तो मान लीजिए कि अल्लाह गाफिर ज़म्ब है, काबिल तौब है। लेकिन अब इसके बाद जान के गुनाह करेंगे तो फिर अल्लाह ताला शदीदुल इक़ाब बन जाएगा आपके लिए। इस उम्मीद पे गुनाह करें है बड़ा गफूर, तो फिर तो ऐसे ही कि कोई बच्चा के मेरी अम्मी बड़ी भोली है, जो मर्जी कर लूं, पीछे भी बड़ी खरमस्तियां की, अब और कर लूं तो जो भी माँ को क्या पता चलना है, तो माँ को फिर पता लगेगा तो गुस्सा करेगी ना। तो मायूसियों से बचाया गया। अपनी रविश पे नजर सानी करो, देखो अल्लाह के दामन रहमत में जगह पा लो। अब देखिए, गुनाह माफ करना और तौबा कबूल करना ये एक ही चीज नहीं है, ये दो चीजें हैं। बाज दफा तौबा के बगैर अल्लाह के यहाँ गुनाहों की माफी होती है। एक बंदा गुनाह करता है, खताएं करता है, नेकियां भी करता है, इसकी नेकियां इसकी खताओं को माफ कराने का जरिया बन जाती हैं, चाहे वो खुद तौबा ना भी करे। वो आपने एक रिवायत सुनी हुई ना कि एक शख्स ने किसी कुत्ते को पानी पिलाया तो अल्लाह ने उसके गुनाह को माफ कर दिया। वो औरत थी या मर्द, अब उसने बैठ के इस्तग़फ़ार तो नहीं पढ़ी, उसने कोई तस्बीह तो नहीं हाथ में पकड़ी, लेकिन अल्लाह ने उसके गुनाह माफ कर दिए, ये है गाफिर ज़म। लेकिन काबिल तौब कब बनता है? कि जब बंदा मुंह से कहता है उसको अपने गुनाह याद है। बड़ा लतीफ सा एक नुक्ता नोट कीजिए कि बाज दफा अल्लाह बंदे के वो गुनाह भी माफ कर देता है जिनको बंदा करके भूल चुका होता है। हमें याद है अपने गुनाह, और अगर सिर्फ उस गुनाह को माफ किया जाए जो हमें याद है, तो क्यामत के दिन हम असफल साफलीद में गिरे होंगे, क्योंकि हमें तो बहुत सारे गुनाहों का एहसास ही नहीं होता। फिर इसी तरह आप देखिए कि वो दुनिया में तकलीफें, मुसीबतें, बीमारियां, रंज भेजता है ताकि वो बंदे की खताओं का बदल बन जाए। तो काबिल तौब से पहले गाफिर उज़्ज़म कह के ये बता दिया कि दोनों पे नजर रखो, गुनाह भी छोड़ो और तौबा भी करो। और याद रखिए, ये जो अल्लाह की सिफात है ना, गाफिर उज़्ज़म और काबिल तौब, ये रियायत सिर्फ अहले ईमान के लिए, ये नोट कीजिएगा। ईमान ही वो खूबसूरत बीज है जिसके बाद अल्लाह उसकी गुनाहों को माफ करता है। ईमान नहीं होगा ना तो फिर गुनाह को ढेर लगे होंगे सर पे। चलिए चौथी सिफत देखिए, शदीदुल इक़ाब, सख्त सजा देने वाला। ये जिक्र क्यों इधर हुआ? ये लोगों को वॉर्न किया जा रहा है कि बंदगी की राह इख्तियार करने वालों के लिए अल्लाह जितना रहीम है, इसी तरह बगावत और सरकशी के रवैये इख्तियार करने वालों के लिए उतना ही सख्त भी है। जब कोई इंसान या गिरोह तमाम हदों से गुजर जाता है तो अल्लाह का दरगुजर कम हो जाता है और अल्लाह उसके लिए शदीदुल इक़ाब बन जाता है। वो खुद अल्लाह को रीजन दे रहा है कि मुझे पकड़ो, और ऐसे ही पकड़ो कि फिर मैं तो उसको बर्दाश्त भी ना कर सकूं। फिर जिद तौल, पांचवी सिफत, صاحب فضل کشادہ دست ہے، غنی ہے، فیاض ہے، وہ دینا چاہے کوئی روک نہیں سکتا. ساری دنیا نظر لگا دے نہیں لگے گی، ساری دنیا بد دعائیں دے نہیں لگیں گی، سب آپ کے اوپر لانت ملامت کریں، اللہ نہ چاہے تو نہیں. اللہم لا مانی لما آتیت ولا موتی لما منات ولا ينفع ذا الجد منک الجد. جس کو اس کا یقین ہو گیا وہ بادشاہ ہے، وہ نہیں کسی سے ڈرے گا، نہ دبے گا، نہ خوف کھائے گا، نہ ان کی طرف نظریں لگائے گا. ہر وقت نعمتوں کی بارش برساتا ہے ذوالطول، اس کے احسانات ہم پر اتنے ہیں. آج مجھے اور آپ کو جو کچھ مل رہا ہے یہ اللہ کے ذوالطول ہونے کی وجہ سے مل رہا ہے. کتنی بارش برستی ہے، تھوڑی سی ہمارے کام آتی ہوگی، باقی ادھر ادھر چلی جاتی ہے. اس نے تو خود نظام رکھا ہوا ہے کہ پانی زمین میں بھی جا کے ضائع نہیں ہوا تو سمندروں میں جا کے ضائع نہیں ہوا. ہم اس سے کتنا کو لیتے ہیں، بعض ہمیں پتہ بھی نہیں چلتا بارش برس جاتی ہے، باہر جائیں تو کہتے ہیں بارش ہوئی تھی، وہ ذوالطول کی بارش ہے. اسی طرح ہم پہ نعمتیں کرتا ہی کرتا ہے، ہمیں پتہ ہی نہیں چلتا، ہم کہتے ہیں اچھا ہوئی تھی، اوکے یہ اچھا یہ بھی ایک نعمت تھی. پتہ تب چلتا جب وہ نعمت نہ ہو. اب دیکھیے پانچ صفات ہیں نا، ان پانچ صفات میں اللہ تعالیٰ نے دو بڑی باتیں بیان کر دی ہیں، جس کا خلاصہ کیا ہے کہ ایک معبود ہے، اس کے سوا دوسرے جھوٹے. کسی دیوی دیوتا یا کسی جھوٹے پیر ولی میں یہ پانچوں صفات نہیں ہیں. اور دوسری بات یہ بتا دی کہ الیہ ترجعون، جانا اسی کی طرف ہے، اور حساب کتاب لے گا، جزا سزا کے فیصلے کرے گا. تو جو بندہ اس کو چھوڑ کر کسی اور در پہ جھکے گا وہ خود کو ہی رسوا کرے گا. اب آپ دیکھیے کہ پاورفل آیتیں ہیں نا، ان آیتوں کے ساتھ ایک بڑا ہی زبردست واقعہ ہے، میں پڑھ کے سناتی ہوں آپ کو. امام ابن کثیر نے ابن ابی حاتم سے نقل کیا، کہتے ہیں کہ اہل شام ایک بڑا باروق قوی آدمی تھا اور فاروق اعظم کے پاس آیا کرتا تھا. کچھ عرصے تک وہ نہ آیا تو فاروق اعظم نے لوگوں سے اس کا حال پوچھا. سمجھ رہے ہیں نا، آتا تھا حضرت عمر کو ملنے لیکن کافی عرصے سے نہیں آئے. پوچھا کیا حال ہے، کدھر ہیں وہ، آپ کدھر ہیں، وہ کیوں نہیں آ رہے؟ تو لوگوں نے کہا امیر المومنین اس کا حال نہ پوچھئے، وہ تو شراب میں بدمست رہنے لگا، یعنی بگڑ گیا، قرآن سنت ہاتھ سے نکل گیا تو بگڑ گیا. اب کیا کیا جائے؟ حضرت عمر نے اپنے منشی کو بلایا جو لکھتے ہیں، کہا یہ خط لکھو. وہ خط حقیقت میں پڑھنے کے قابل ہے، عربی میں بھی اردو میں بھی ہے. من عمر ابن الخطاب الى فلان ابن فلان سلام علیک فان یحمد الیک اللہ الذی لا الہ الا هو غافر الذنب وقابل التوب شدید العقاب ذی الطول. پڑھ کے اردو میں سنا دیتی ہوں. کہتے ہیں کہ یہ خط عمر بن خطاب کی طرف سے فلان بن فلان کے نام ہے، تم پر سلام ہو اس کے بعد کہ میں تمہارے لیے اس اللہ کی حمد پیش کرتا ہوں جس کے سوا کوئی معبود نہیں، وہ گناہوں کو معاف کرنے والا، توبہ کو قبول کرنے والا، سخت عذاب والا ہے، بڑی قدرت والا ہے، اس کے سوا کوئی معبود نہیں، اور اسی کی طرف لوٹ کر جانا ہے. پھر حاضرین مجلس سے کہا کہ سب مل کر اس کے لیے دعا کرو کہ اللہ اس کے قلب کو پھیر دے اور اس کی توبہ قبول فرمائے. فاروق اعظم نے جس قاصد کے ہاتھ سے خط بھیجا اس کو ہدایت کر دی کہ یہ خط اس کو اس وقت تک نہ دے جب تک وہ نشے سے ہوش میں نہ آ جائے اور کسی دوسرے کے حوالے نہ کرے. جب اس کے پاس حضرت فاروق اعظم کا یہ خط پہنچا اور اس نے پڑھا تو بار بار ان کلمات کو پڑھتا رہا، غافر الذنب قابل التوب، اور اس کے بعد اور پھر جس میں ان کو امید بھی ہے، خوف بھی ہے، شدید العقاب بھی ہے اور معافیوں کا وعدہ ہے. پھر اس کے بعد رونے لگا اور شراب خوری سے باز آ گیا اور ایسی توبہ کی کہ پھر اس کے پاس واپس کبھی نہ گیا. حضرت فاروق اعظم کو جب اس بات کی خبر ملی تو لوگوں سے فرمایا، اب یہ آپ اور میں دل کی تختیوں پہ لکھ لیں، فرمایا ایسے معاملات میں تم سب کو ایسا ہی کرنا چاہیے کہ جب کوئی بھائی کسی لغزش میں مبتلا ہو جائے، ٹنگ سلپ ہو جاتی ہے نا، اسی طرح انسان ہدایت کی پٹری سے اترتا ہے تو بہت ساری غلطیاں کرتا ہے. فرمایا جب تمہارا کوئی بھائی کسی لغزش میں مبتلا ہو جائے تو اس کو درستگی پر لانے کی فکر کرو اور اس کو اللہ کی رحمت کا بھروسہ دلاؤ اور اللہ سے اس کے لیے دعا کرو کہ وہ توبہ کرے، اور تم اس کے مقابلے میں شیطان کے مددگار نہ بنو، یعنی اس کو برا بھلا کہہ کر یا غصہ دلا کر اور دین سے دور کر دو گے تو یہ تو شیطان کی مدد ہوگی. بات واضح، دین کی تبلیغ ایسی نہیں کرنی کہ لوگ تھریٹ فیل کریں، وہ پہلے ہی گلٹ میں ہوتے ہیں، ان کو تو آپ کی تھوڑی بھی بہت چپتی ہے، آپ کچھ بھی نہیں کریں گے، کوئی تانا کوئی مذاق، کدھر ہیں، اچھا جی بدل گئیں، بیگ گئیں، اب نہیں آ رہی، डोंट डू दिस, वो तो जलती पे तेल का नाम है, वो पहले शैतान के असर में आपका एक छोटा सा जुमला उनको एक हवा देगा कि बस इसलिए नहीं जाती कि वो ये बात करते हैं। और तबलीग के अंदर अगर ये चीज़ आ गई तो याद रखिए कि लोगों तक रीच करना आसान हो जाता है। इसलिए ज़रूरत है इस बात की कि इंसान अपनी आप को हमेशा नीचे समझे और दूसरों को अपने से आला समझे। खुलासा क्या निकला कि लोगों को उम्मीद भी दिलाओ और खौफ भी दिलाओ। अपने आप को हमेशा इस बात पे रखें कि मैंने दिन ब दिन अपने आप को दीन में आगे करना है। मैं जहाँ खड़ी हूँ मुझे इससे ज़्यादा नेक होना चाहिए क्योंकि मेरे पास अल्लाह की नेमतें ज़्यादा है, मेरे पास अपॉर्चुनिटीज ज़्यादा है। और दूसरे उनके बारे में सोचें, शुक्र है शराब तो नहीं पीते, शुक्र है ये फलां गलती तो नहीं करते, देखो इनको तो अभी कुरान की दौलत भी नहीं मिली, ये तो मेरी तरह रोज़ आके सुनते और सुनाते भी नहीं है, फिर भी माशाल्लाह ये कितने अच्छे नमाज ज़रूर पढ़ते हैं। हमेशा दूसरों को प्रिविलेज दें, टाइम दें। और ये कब होगा? जब आपके दिल में दूसरों की मोहब्बत होगी। दिल में नरमी रखेंगे ना तो ज़ुबान खुद नरम हो जाएगी। जितना ज़्यादा आप लोगों के लिए तड़पेंगे, उनके लिए वेल विशिंग फीलिंग रखेंगे, उतनी ज़्यादा इंशाल्लाह आपकी बात दिलों में आएगी। और फिर वही बात है कि अल्लाह ने जिसको देनी है कभी कोई नेगेटिव जुमला ना बोले, अपनी फिक्र करें। एक मैं रिवायत सुन रही थी कि एक शख्स था बहुत गुनाहगार था और दूसरा बहुत नेक था। जो गुनाहगार था उसने नेक शख्स से पूछा कि क्या मेरी बख्शिश होगी, तो जो अपने जोम में नेक था उसने कहा तेरी कहाँ होगी, इतने गुनाह करके कहते मेरी बख्शिश होगी, नहीं होगी तेरी बख्शिश। जब ये बात फरिश्तों तक पहुँची, अल्लाह तक पहुँची कि उसने ऐसे कहा, अल्लाह को तो सब पता है, तो अल्लाह ने कहा जाओ दोनों के नाम अमाल को साफ कर दो। इमेजिन कीजिए, दोनों के नाम अमल साफ कर दो, ब्लैंक कर दो, इसकी नेकियां ब्लैंक हो गई, उसके गुनाह ब्लैंक हो गए। तो आप और मैं किस खेत की मूलियां, चंद चार टूटी फूटी मूलियां हैं नेकियों की जो हम हाथों में लेके फिरते हैं और उसी पे हमारी गर्दनें नहीं नीचे होती। इतनी अकड़ है हमारे अंदर, अल्लाह की पनाह, क्या तकब्बुर शैतान का था जो मेरा और आपका, जो नमाजें हम पढ़ते हैं सच बताएं अल्लाह के सामने पेश करने की हैं, और जो दीन का काम हम कर रहे हैं और जो सबक पढ़ने आते हैं और पढ़ाने आते हैं, क्या ये उस दर्जे का है कि हम अल्लाह के सामने पेश करें? इन कच्ची पक्की नेकियों पे हम अंधों में काने राजे बन के अपने करीबियों को सताते रहें तो ये हमारी अपनी बात है, अदरवाइज ऐसी बात नहीं हो सकती। तो ज़रूरत है इस बात की कि हमेशा अपनी फिक्र करें, हमेशा अपनी फिक्र करें। इतनी ज़रूरत है इन चीज़ों को काम करने की क्योंकि आज हम अपने कठोरपन और अपनी सख्तियों की वजह से लोगों को दीन से दूर करें। एक लम्हे के लिए सोचा करें, क्या ये चाहती हूँ कि लोग जहन्नुम में चले जाएं? किसी से अल्लाह ना करे अगर आपका बैर भी है ना, बैर होना नहीं चाहिए लेकिन अगर है, अकेले में बैठ के सोचें कि क्या वो जहन्नुम में जाएगा? जाए, मैं आपको अपने दिल की फीलिंग बताती हूँ जो आजकल चल रही है। ये पिछले दिनों में जादू का जो टॉपिक किया तो उस दौरान बहुत कुछ सुना देखा और जो भी वीडियोज दिखाई, उठते बैठते मेरी आंखों के सामने वो तस्वीरें हैं। मेरी स्क्रीन पर अभी भी मैंने कुछ क्लिप सेव किए हुए, यानी वो जो जादू करते हैं, जो पीर बाबा, पखंडी बादबा और फुला और कोई औरतों के जिस्मों पे तवीज़ लिखने वाला और वहशत और बर्बरियत, तो मेरी आंखों के सामने वो घूमते रहते हैं अब चलते फिरते और मेरा दिल तड़पता है। मैं कहती हूँ अल्लाह हाँ ये आग में जाएंगे, कुफर भी है, शिर्क भी है, जिना भी है, बदकारी भी है, इस्लाम पता नहीं है कि नहीं, और जिन्नों को ये इस्लाम करते हैं और शैतानों को पूछते हैं, हाँ अल्लाह ये आग में जाएंगे। तो मेरा दिल ना उनके लिए तड़पता है कि क्या तरीका हो कि उन तक दीन पहुँचे, किस तरह हम उन तक अपनी बात पहुंचाएं। इंशाल्लाह हम इस पर एक छोटा सा सेशन करेंगे किसी वक्त, इसका एंडिंग क्लिप, ताकि हम देखें कि लोगों को इन सारी चीज़ों से बचाने का तरीका कार क्या है। और जितना ज़्यादा मैं और आप लोगों के लिए तड़पेंगे, दुआएं करेंगे, इंशाल्लाह फ़ायदा होगा। बात यही है कि अल्लाह की ये सिफात अगर मेरे और आपके अंदर आ जाए ना, जिसे अल्लाह लोगों के गुनाह छुपाता है हम भी छुपाएं। हम तो इश्तिहार बनाते हैं, एक को तो ज़रूर बताते हैं, फिर उसके बाद कहते हैं कि छोड़ो अब तुम किसी और को बताना ना बताना, अच्छा ये करना वो करना, तो इस तरह करने से काम नहीं होता। इस तरह से नफ़रतें फैलाने से दीन नहीं फैलता, दीन फैलता है मोहब्बतें फैलाने से। और जितना ज़्यादा आप इसकी कोशिश करेंगे अल्लाह सुब्हान तआला आपके लिए उतने रास्ते आसान कर देगा और अल्लाह तआला हमें इसकी तौफीक दे। एक वाक़या तफ़सीर इब्ने कसीर में लिखा हुआ है, मैं पढ़ के सुना देती हूँ। एक बुज़ुर्ग हैं साबित बिन नानी, कहते हैं कि मैं मुसअब बिन ज़ुबैर के साथ कूफे के इर्गिर्दो नवाह में था। मैंने एक बाग में जाकर दो रकत नमाज शुरू की और सूरत मोमिन की तिलावत करने लगा। मैं अभी इलेही हिल मसीर तक पहुँचा था कि एक शख्स ने जो मेरे पीछे सफ़ेद खच्चर पर यमनी चादरें थी जिस पर اس پر آیا اور مجھ سے کہا جب غافر الذنبی پڑھو تو کہو یا غافر الذنبی اغفر لی ذنبی. بات سمجھ آتی ہے؟ کہ گناہوں کو معاف کرنے والے میرے گناہوں کو چھپا دے. اور جب قابل توبہ پڑھو تو کہو یا شدید العقاب لا تعاقبنی, کہ بہت پکڑنے والے تو مجھے نہ پکڑ. کہتے ہیں یہ بات کہہ کر وہ غائب ہو گیا. حضرت مصعب کہتے ہیں کہ میں نے آنکھ سے دیکھا, مجھے کوئی نظر نہ آیا. فارغ ہو کر دروازے پر پہنچا, جو لوگ وہاں بیٹھے تھے, میں نے کہا کیا تم نے کسی شخص کو یہاں سے دیکھا گزرتے ہوئے جس کے اوپر یمنی چادر تھی؟ انہوں نے کہا ہم نے تو کسی کو آتے جاتے نہیں دیکھا. تو بعض کہتے ہیں کہ اللہ نے ان کو دکھایا تھا, لیکن آپ کو اور مجھے خود اگر یہ آیتیں یاد ہوں, میرا دل کر رہا تھا کہ آپ کو کہوں کہ ان آیتوں کو یاد کر لیتے ہیں. اتنی آسان ہے کہ اس سے تو میرا دل ہی نہیں بھر رہا, ایسے لگ رہا کہ ابھی تک میں نے ان کا حق ادا نہیں کیا. اور جتنا زیادہ اس کے اوپر غور کریں گے نا, آپ کو اللہ تعالیٰ سے محبت آئے گی. چار شانیں ہیں اللہ کی اور پلورل میں ہے, اور سب کچھ کر کے کہہ دیا لا الہ الا ہو, پھر بھی اس جیسا کوئی نہیں ہے. جو کہا ہے اس کے بارے میں وہ پورا نہیں کہہ سکے. اور الیہ المصیر, پلٹ کر تو اسی کی طرف جانا ہے. اس صورت میں توبہ اور استغفار کا ذکر بار بار آئے گا. ابھی آگے ہم پڑھنے والے ہیں, فرشتوں کی دعائیں بھی توبہ اور استغفار کرنے والوں کو لگیں گی. پیچھے ہم نے بات کی تھی کہ سورت مومن جو ہے نا, یہ سورت زمر کا جوڑا ہے اور دونوں کے مضمونوں میں مماثلت ہے. سورت زمر کے آخر میں ہم نے کیا پڑھا, قل یا عبادی الذین اسرفوا علی انفسہم, اور اسی طرح سیک الذین پڑھا. اب اس سورت کے شروع میں پھر غافر الذنب آ گیا, تو یہ دونوں کو جوڑ رہی ہیں, آپس میں ملا رہی ہیں کہ کیسے تم اللہ کے ساتھ اپنے آپ کو جوڑو, پھر دیکھو تمہارے ساتھ کیا ہوتا ہے. اور یقین کیجئے آج ہمارے اجتماعی مسائل کا حل اجتماعی توبہ میں, ملکی سطح ہو, انٹرنیشنل لیول ہو, کسی نان مسلم ملک میں رہنے والے مسلمانوں کے پرابلمز ہو, ان سب کا علاج صرف بل پاس کروانا, ایجیٹیشن کرنا, اس پہ کچھ سائن کروانا نہیں ہے. کر لیں, یہ بھی درد مندی کی بات ہے, جن کو ہوتا ہے وہی یہ کوششیں کرتے ہیں. آج اس بات کی ضرورت ہے کہ ہم توحید فی الاطاعت, اللہ کی بات مانیں. آپ دیکھیے جس کو انسان بڑا سمجھتا ہے اسی سے مانگتا ہے نا. جب ہم اللہ کی یہ ساری صفات سامنے رکھتے ہیں, ہم کہتے ہیں حسبی اللہ, اللہ کافی ہے. جب ہم بڑی بڑی طاقتوں کو کہتے ہیں کہ ہم آپ کو بڑا سمجھتے ہیں, تو ہم دعائیں بھی ہم انہی سے ہی مانگتے ہیں. تو جس دن ہم اپنی گردن سے اطاعت کا یہ پھندا اتار کے پھینک دیں گے, ہم بھی آزادی سے سانس لیں گے. اس لیے ضرورت ہے اس بات کی. اس لیے اب اگلی آیتوں میں دیکھیے اللہ تعالیٰ مجھے اور آپ کو اس سحر سے نکالتا ہے.